नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृंखलामा हामीले गएको साता सुलेख साहित्यिक मासिकको लघुकथा अंक वर्ष 2 अंक 5 पूर्णाङ्क 14 2070 भदौको साहित्यिक मासिकबाट एक दर्जन लघुकथाहरू सुनेका थियौं। आज पनि हामी अग्रज तथा आउँदै गर्नुभएका लघुकथाकारहरूका कथाहरू सुन्छौं। यही क्रमलाई निरन्तरता दिने क्रममा पहिलो कथा छ दिव्यगिरी इज्जत। कस्तो थियो त भोज? बिहे भोज खाएर आएको श्रीमानसँग श्रीमतीले सोधि। भव्य थियो, एकदम रमाइलो। मान्छे त कति कति, त्यति धेरै मान्छे भएको भोजमा म कहिले गएको थिइनँ। उसले बयान गर्दै कोट फुकालेर भित्ताको किलामा झुन्ड्यायो र जुत्ता मोजा खोल्न थाल्यो। त्यत्रो ठूलो भोजमा पनि तपाईँले पनि उही 15 वर्ष पुरानै कोट लगाएर जानुभयो, मान्छेले के ठाने होलान्? श्रीमतीले दिक्क मान्दै भनी। त्यहाँ कसलाहरूको चियो चर्चा गर्ने फुर्सद। उनीहरूले नयाँ नयाँ लगाउँछन्, नहुने आफूसँग जे जस्तो छ त्यही लगाउँछ। अरूसँग मागेर लगाउनुभन्दा त त्यही जाति। चिनेका मान्छे पनि खासै थिएनन्, किनकि मलाई बोलाउने पनि त नयाँ मित्र हो। ऊ यहाँ आएर हाम्रो टोलमा बस्न थालेपछि मात्र त चिनेको हो, उसले स्पष्टीकरण सुनायो। भए पनि इज्जत भनेको इज्जत नै हो। सानो कुराले पनि इज्जतमा असर पार्छ। यहाँ मान्छेले हेर्ने भनेकै बाहिरी आवरण हो, भित्र त को कस्तो छ के थाहा। मान्छेको लवाई कस्तो छ त्यसैको आधारमा मूल्याङ्कन गर्छन्, श्रीमतीले पनि व्याख्या गरे। जति नै इज्जतको कुरा गरे पनि कालो धनले कमाएको इज्जत ठिकाउ हुँदैन। त्यो 2 दिनको चुरीफुरी र देखावटी मात्र हो। उसले कसरी पैसा कमाएको हो सबैलाई थाहै छ, त्यसरी पैसा खर्च गर्न सकेको पनि सबैले बुझेकै छन्। मान्छेले अगाडि मुखले ठिक्क पारे पनि पछाडि कुरा काटिहाल्छ। म भोजबाट फर्केर आउँदै थिएँ, दुईजना उसकै बिहे भोज खाएर आएका आइमाईहरू आपसमा भन्दै थिए, जे होस् भ्रष्टाचार गरेर कमाएको धन मन फुकाएर खर्च गरे नै, नत्र त्यसको हैसियत के थियो र? हामीलाई थाहै छ नि, अहिले फुर्ती गरेर हिँड्छ। बाबुको पालामा 2 छाक खान धौधौ परेको ऊ आफैले अझै बिर्सेको छैन होला। हामी लघुकथा सुनिरहेका छौं र अहिले हामीले सुनेको लघुकथाको शीर्षक इज्जत थियो। यसका कथाकार दिव्यगिरी हुनुहुन्थ्यो। अब हामीले सुन्ने कथाको शीर्षक छ एसएमएस, लेखिका ऋचा महर्जन। उनीहरूको एक आदत नै बनिसकेको थियो, दिनको शुरूआत एसएमएसबाट र अन्त्य पनि एसएमएसबाट गर्थे। शुरूआत उनी गर्थिन् भने अन्त्य चाहिँ उसले नै गर्थ्यो। दुवै बीचको यो एक अव्यक्त सम्झौता थियो। सधैँ चाहिँ आज पनि उसले एसएमएस कुरेर बस्यो। दिनभरि पनि कुनै एसएमएस नआएपछि उसले नै पहिलो शुरूआत गर्ने सोच बनायो। तर अह, नियम किन भङ्ग गर्ने भन्ने सोचेर ऊ पनि मन बाँधेरै बस्यो। कुरेरै दिन बितायो। अलिनो कुर्दा कुर्दै साँझ पनि पर्यो अनि रात पनि। रातको साथसाथै उसलाई निद्रा पनि पर्यो। सिरानीमा यसो टाउको केटेका आएको थियो, थाकेको हुनाले ऊ भुस्सै निदायो। मध्यरातमा निद्रैमा उसले ट्विट ट्विटको आवाज सुन्यो। अन्धारोमै छामेर मोबाइल भेटायो र हतारमा मेसेज पढ्यो। लेखिएको थियो के गर्दै, यसो समय हेरेको 12 बजेर 1 मिनट गएको थियो। उसलाई लेख्न मन लागेको थियो, मध्यरातमा मान्छे नसुतेर के गर्छ। तर उसले लेख्यो, तिम्रो एसएमएस कुर्दा कुर्दै निदाएछु। उताबाट उनको जवाफ आयो, हे हे हे, कस्तो लाग्यो मैले एसएमएस नपठाएर तिमीलाई कुराएर अप्रिल फुल मनाएको। मनमा नै सोच्यो, यो के तरिका हो अप्रिल फुल मनाउने। उसलाई पनि जोक सर्यो, केही जवाफ नदिएर ऊ फेरि सुत्यो। उनकै तरिका अप्नाएर उनलाई नै अप्रिल फुल बनाउन, किनकि उनको टाउकोमाथि उदाएको सूर्य अस्ताउन अझै केही घण्टा अनि अर्को दिनको सुरुवात हुन लगभग 12 घण्टा बाँकी थियो। यो कथा थियो रिचा महर्जनको कथा एसएमएस। अब लघुकथा वाचनको क्रममा हामीले वाचन गर्ने कथाको शीर्षक छ भ्रम, लेखक विमल बौकाजी। म तिमीलाई खाना दिन्छु। अचानक एउटा प्रलोभनयुक्त आवाज उसको सामु खडा भयो। ऊ त्यो प्रलोभनतर्फ आकर्षित भयो। अर्को छेउमा फेरि आवाज गुन्जियो, म तिमीलाई नाना दिन्छु। ऊ त्यसतर्फ आकर्षित भयो र उसले सरासर आवाजतर्फ पाइला चलायो। अघि बढ्दै थियो, त्यसैबीच फेरि एउटा आवाज आयो, म तिमीलाई छाना दिन्छु। उसको हिँडाइको गति बढ्यो, झण्डै झण्डै दगुर्दै ऊ त्यो आवाजको छेउमै पुग्यो। आवाजले उसलाई गमलङ्ग अँगाल हालेर भन्यो, यो केवल आश्वासन होइन, म ग्यारेन्टी नै गर्छु। जीवनमा खाना, नाना र छाना जस्तो अत्यावश्यक विषयको ग्यारेन्टी पाएर ऊ आवाजसम्म आत्मसमर्पित भयो। परिणामस्वरूप ऊ आवाजको विश्वासिलो पात्र बन्यो। अब त्यो झण्डा उठाऊ, आवाजको निर्देशनमा उसले झण्डा उठायो। उसले त्यसै गर्यो, अर्थात् ऊ आवाजको कठपुतली बन्यो। एक दिन त्यो आवाज देशको सत्ता हाँक्ने मन्त्री बन्यो। ऊ मन्त्रीको पछि पछि लाग्यो। मन्त्री राष्ट्रिय ध्वजावाहक गाडीमा चढ्यो, ऊ पनि चढ्न खोज्यो, तर उसले चढ्न नपाई गाडी गुड्यो। गाडी गुड्दा पाङ्राले हिलो छ्याप्यो, हिलो उसको शरीरभरि लाग्यो। आफ्नो शरीरको हिलो पुस्दै उसले गाडी गुडेको तर्फ हेऱ्यो। गाडी पर पुगिसकेको थियो। चल्यास उसको खाना, नाना र छानाको सपना झट्ट टुट्यो। अहिले हामीले सुनेको कथाको शीर्षक भ्रम थियो। यसका लेखक विमल बौकाजी हुनुहुन्थ्यो। अब हामीले सुन्ने कथा छ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, लेखक प्रकाशमणि दाहाल। अनामनगरको हनुमान मन्दिरबाट पश्चिमतिर मोडिनासाथ कसैले डणालनामा ट्याप्प हिर्कायो र सँगै एउटा खेरिलो नारी स्वर हपार्ने भावमा बोल्यो, कति सताउनुहुन्छ हजुर मलाई। फनक्क फर्किँदा उनी यसरी झस्किन्, उनको अनुहार झ्वाट्ट सेतो फुस्रो भयो र वात्ते रगत चढेर तुरुन्तै रातो भयो। न अग्ली होची, न मोटी पातली, न काली गोरी, तर स्निग्ध उज्याली र हिस्सी परेकी तीसतिरकी उनले न तर्सी पाखुरामा पाखुरा पसाइदिएको भए पनि हुन्थ्यो जस्तै नलागेको होइन। आत्तिएकै भावमा सलले मुख सप्ती दबिएको स्वरमा सरी भनेको पनि कम आकर्षक थिएन। उनी हेरेको हेरेकै भइन् र म पनि, तर एक मिनट नहुँदै एउटा 10 वर्ष जतिको बालक कहाँबाट टुप्लुकियो र उनलाई पछाडि तान्दै भन्यो, सरी अङ्कल, माइन्ड नगर्नुहोला, कोही कोही मान्छेलाई उहाँ त्यसै गर्नुहुन्छ। श्रीमतीले अर्कै गतिलो टिपेर हिँडेपछि एक्लैको मेरो मन चुलीसम्मै खुल्दुलियो। एक पाइलो अघि बढेर मैले भने, यहाँ सुन्नु त एक मिनट, म एउटा साहित्यिक पत्रकार हुँ, धेर चाहिँ कथा लेख्छु, मलाई तपाईँहरूको कुराले खुल्दुली भयो, म बताउन मिल्छ भने बताउनुहोस् न, त्यहाँ चिया पसलमा एकैछिन। हामी चिया खान थाल्दा चञ्चली रमेश पनि सँगै जोडिएको पसलमा भिडियो गेम खेल्न थाल्यो। चियासँगै उनले बताइन्, गएको शनिबार यहीँबाट उहाँलाई ए विनोद भाउजूलाई जानु भन्दै हामीले एकछिन कुरा गर्नुपर्ने भयो भनेर चारजना मैले नचिनेका मान्छेले लगेका थिए। पुलिस कहाँ जाहेरी दिएको पनि तीन दिन भयो, कतैबाट केही खबर छैन। सुख सुकाउँदै उनले थपिन्, उहाँलाई चाँडै धनी हुन्थ्यो, उनी हतार थियो र मलाई उहाँको सङ्गत ठिक छैन भन्ने शङ्का लागेको छ र अहिले डर पनि लागिरहेको छ। त्यो मान्छेको बोला एकदमै रुखो थियो र हेर्दा पनि कस्तो डर लाग्दा देखिन्थे तिनीहरू। कतै जागिर खानोस् कि पसल गरौँ भने, मैले काम गरेकै अफिसमा पनि काम पाउन सकिन्थ्यो तर सुनेकै होइन। तीन दिनपछि विनोदको हत्या भएको रहस्य खुल्यो। उनीहरू केटी लगायत मूर्ति र चोरीका हरेक कुरा स्मग्लिङ गर्दा रहेछन्। कमाईको भागभण्डामा कुरा नमिलेको रहेछ। मारिहाल्ने नियत नभए पनि कुठाउँमा लागेपछि लास नालामा हालेर भागेछन्। दुईटा पक्राउ परे, दुईटाको खोजी जारी छ। त्यस दिन खादासहित रमेशको भिडियो गेमको पैसा तिरेर छुटिएको उसँग मेरो नाता टुटेन। कारण केही पछि हामी एउटै घरमा बस्न थाल्यौं, तर भाइलाई बा भन्न सिकाए पनि आफू चाहिँ अङ्कल नै भन्छ, मैले पनि कर गरिन। यो कथा प्रकाशमणि दाहालको यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कथा हो। हामी सुलेख साहित्यिक मासिकका लघु कथाहरू सुनिरहेका छौं। अब हामीले सुन्ने कथा डाक्टर घनश्याम परिश्रमीको लेखा परीक्षण। मलेपबाट लेखा परीक्षण भइरहेको थियो। आलेप र मलेपको आतिथ्य सत्कारका लागि टिप्पणी आदेश र होटलको बिल सहितको खर्च विवरण देखेपछि अडिटरले भने, यस्तो बिल कसरी स्वीकृत गर्ने? के गर्ने त सर, कार्यालय प्रमुखले सोधे। अर्को कुनै खर्चको बिल बनाउने नि, अडिटरले सुझाव दिए। सर, यसरी अवैध बिल बनाउनु मिल्छ र? कार्यालय प्रमुखले पुनः जिज्ञासा राखे। मिल्छ भन्नु त कहाँ हुन्छ र, तर पनि मिलाउनु पर्छ नि, अडिटरले उपाय बताए। ए, उसो भए सरहरूको अहिलेको सेवा सत्कार खर्च पनि अर्कै प्रकारको बिल बनाएर मिलाउनु पर्ला अघि, कार्यालय प्रमुखले भने। मुसुमुसु हाँस्दै र टाउको तलमाथि गर्दै अडिटरले भने, हो त, बल्ल बुझ्नुभयो गाँठी कुरा। यो कथा डाक्टर घनश्याम परिश्रमीको थियो। कथाको शीर्षक लेखा परीक्षण। अब हामीले वाचन गर्ने कथा शान्ति रिसालको, शीर्षक छ धोका। रेखाला आज सिङ्गो आकाश खसेर थिचेको जस्तो अनुभूत भइरहेछ। उसले कहिल्यै सोचेकी थिइन समाजशास्त्रमा स्नातकोत्तर गरेर गतिलो प्रोजेक्टमा उच्च पदमा काम गर्ने उसलाई पनि कैयौं पटक मूर्ख बनाइएको छ भनेर। त्यस्तै जीवनको यात्रामा उसको प्रिय नरेशले यस्तो खालको चाह राखेर उसलाई सधैँ बाध्य र विवश बनाइरहन्छ भनेर। सरकारी उच्च पदस्थ उसको पति नरेशले पहिले त छोराछोरी जे भए पनि दुई मात्र सन्तान पाउने ठुट गरेका थिए। छ छ वर्षको फरकमा रिताले दुई छोरी पाएकी थिइन्। दुवै छोरी हुर्किएपछि पीएचडी गर्ने धोको थियो उनको, तर अकस्मात नरेश एउटा छोरो त चाहिन्छ हेर भन्दै जिद्दी गर्न थाल्छ। प्रत्येक पटकको गर्भ तीन महिना भएपछि भिडियो एक्सरे गर्दै छोरा हो कि छोरी भन्ने स्पष्ट छुट्याउनेहरू दुवै नर्सिङ होम आउँछन्। चौथो पटकको गर्व पनि छोरी नै हो भनेर क्युरोट गरी नर्सिङ होमबाट मलिन थकित मन र तन लिएर ऊ फर्किने तर्खर गर्दै थिए। त्यति नै बेला भित्र नर्स र डाक्टर ठूलो ठूलो स्वरले चिच्याएर विवाद गरिरहेको सुन्छे। केही छिनमै नर्सको ढोका पड्केर बाहिर निस्केर यताउति हेर्न थाल्छिन्। रितालाई देखेपछि नर्स अलमल्ल परेर हेरिरहन्छन्। रिता नर्सको हात च्याप्प समातेर रुँदै भन्छन्, सिस्टर, म निस्कना साथ हजुरहरूले किन ठूलो ठूलो स्वरले चिच्याएर विवाद गर्नुभएको? मेरो क्युरोटमा केही गलत भयो कि वा अरू कुनै प्रसङ्ग हो? प्लिज सिस्टर भन्नुहोस् न भन्नुहोस्। उनी कामदै भन्न थाल्छिन्, रिता तपाईँ जीवनमा नराम्रोसँग ठगिनु भयो, तपाईँ कस्तो ठाउँमा आइपुग्नु भयो, म एक नारी भएर तपाईँको पीडालाई बुझ्छु, म पनि पहिले त अन्यलमै थिएँ तर आज मैले वास्तविकता चाल पाएँ। के वास्तविकता, के कुरा भन्नुहोस् न दिदी, म एकोहोरो जिद्दी गरिरहन्छु, उनी रुँदै भन्छन्। तपाईँको चारवटै गर्भमा छोरो नै थियो तर डाक्टरले पैसाको लोभमा परेर छोरी छ भन्दै पटक पटक तपाईँको गर्भ तुवाइदिए। यो कुरा सुन्ने बित्तिकै रिताको आँखाबाट बलिन्द्रधारा आँसु बग्छन्। उनीसँगै उभिएका नरेश बेहोस भएर ढल्छन्। यो कथा शान्ति रिसालको धोका कथा थियो। अब हामीले सुन्ने कथाको शीर्षक समयको जीत भयो। लेखक रामेश्वर राउत मातृदास। उस सधैँ नेताप्रति वफादार र इमान्दार थियो। मूलत देश र जनता चाहिँ उसका लागि भटपट्याउने माध्यम मात्र थिए। उसको मुख्य उद्देश्य भने जे जसरी हुन्छ पद प्रतिष्ठा र भेटेसम्मको सम्पत्ति बटुल्नु थियो। ऊ भन्ने गर्थ्यो, नेताले हातछेउ गरे पनि देशलाई रुगा लाग्छ, जसले नेताको विरोध गर्छ उसको छाया पनि बाँकी राखिने छैन, उसलाई खोजी खोजी बाटो कटारै छाड्नुपर्छ। चाकडीमा ऊ माहिर थियो। यही गुणले गर्दा आएका हरेक व्यवस्थाका बेलामा ऊ नै हर्ताकर्ता हुन्थ्यो। मानौ उनै देशको सदाबहार विधि र व्यवस्था थियो। उसैको सहयोग र सल्लाह अनुसार अगाडि बढेकाहरू एकपछि अर्को गर्दै धमाधाम भ्रष्टाचारको बासमा भाँचिँदै गएका थिए। देश र जनता खपिन सक्नु अन्यायमा थिए। सहनशील समयले मौन आकाशले झैं सहेर बसिरहेको थियो। युगले निर्णायक शक्तिलाई भित्रभित्रै जगाइरहेको थियो। उसले समर्थन गरेका नेता र उसलाई समयले पूर्णतः भ्रष्टाचारी प्रमाणित गर्यो। परचक्रीका सहाराका रूपमा रहेकाहरू अत्याधुनिक विमान चढेर विश्व भ्रमणमा निस्के। विमानले क्रमशः गति बढायो र न्यायिक धरती छाडेर आकाश मार्गमा लाग्यो। केही घण्टाको उडान बेगपछि प्लेन हावामा विस्फोट भएर हावामै बिलायो। अन्तमा समयको जीत भयो। देश र जनताको सार्वभौम अस्तित्वले अटल झण्डा फहराइरह्यो। यो कथा रामेश्वर राउत मातृदासको समयको जीत भयो कथा हो। अब हामीले सुन्ने कथा महेन्द्र चालिसेको छ। शीर्षक राजा विक्रमादित्यको न्याय। राजा विक्रमादित्य न्यायकर्ताको रूपमा साक्षात देवताकै रूपमा मानिन्थे र उनले गरेको न्यायमाथि कसैले प्रश्न नै उठाउँदैनथे। एकपल्ट राजा विक्रमादित्यले एउटा गरीबमाथि गरेको न्यायको त कुरै नगरौं। एकजना अति नै गरीब किसान दाइजु बिना छोरीको बिहे गर्न नसकेर अत्यन्तै दुःखी थियो। उसले ठूलो साहस गरेर एक दिन न्यायका लागि साक्षात देवता स्वरूप राजा विक्रमादित्यको दरबारमा आफ्नो आवश्यकता उल्लेख गरेर निवेदन पेश गर्यो र लेठन कस्तै भन्यो, अन्नदाता प्रभु, यदि दाइजोका लागि रकम जो गर्न सकिन भने मेरो छोरीको बिहे हुन सक्दैन। बिहे नभएपछि मेरी छोरी आजन्म कुमारी रहन्छे। छोरी आजन्म कुमारी रह्यो भने हे महाराज, यो समाजमा मेरो नाकै काटिन्छ। तसर्थ हे ख्वामित, यो गरीबमाथि निगाह होस् र यो अकिञ्चनको नाक जोगाइदिई बक्सियोस्। त्यो गरीब किसानको निवेदन सुनेर राजा विक्रमादित्यले त्यस गरीब एवं विवश किसानलाई सान्त्वना दिँदै भने, धैर्य राख बन्धु, तिमीमाथि उचित न्याय गर्नेछु। त्यसपछि राजा विक्रमादित्यले आफ्ना महामन्त्रीलाई त्यो गरीब किसानलाई छोरीको बिहे हेतु आर्थिक सहायता गर्ने आदेश दिए। तर महामन्त्रीले राज्यको नियममा त्यस्तो कुनै व्यवस्था नभएको कारण किसानलाई सहायता गर्न नसकिने व्यवहार अवगत गराए। त्यसपछि राजा विक्रमादित्यले महामन्त्रीसँग गोप्य मन्त्रणा गरे र त्यो मन्त्रणाबाट निस्केको निष्कर्ष अनुसार राज्यको प्रमुख शल्य चिकित्सकलाई लिखित आदेश दिए। संलग्न निवेदनमा माग भए अनुसारको कार्यलाई सहयोग हेतु राष्ट्रिय बजेटमा कहीं कतै केही प्रावधान देखिएन। तसर्थ जब निवेदकको नाक काटिन्छ तब तुरन्तै शल्यक्रियाद्वारा उसलाई नयाँ नाक जोडिदिनु। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको कथा महेन्द्र चालिसेको राजा विक्रमादित्यको न्याय लघुकथा थियो। हामी लघुकथाहरूको वाचन केही बेरमा फेरि लिएर आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज सुलेखा साहित्यिक मासिकबाट लघुकथाहरू सुनिरहेका छौं। यो सुलेखको वर्ष 2 अंक 5 पूर्णाङ्क 14 2070 भदौको अंक लघुकथा अंक हो। यसैमा रहेका संग्रहित लघुकथाहरूको वाचनको क्रममा अब हामीले वाचन गर्ने लघुकथाको शीर्षक छ कुजात शहरका मान्छेहरू। यसका लेखक बाजुराम पौडेल हुनुहुन्छ। परिवर्तनका थुप्रै सपना देखेर पनि रामप्रसादले आफ्नो पुरानो रहनसहन लबाई खुवाई बदल्न सकेको छैन। मैलो दौरा सुरुवाल, घेरा फाटेको टोपी तथा कुर्कुच्चा देखिने कपड़ाको जुत्ताको स्याप्प स्याप्प आवाजमा ऊ भौतारिरहेको छ। यसरी भौतारिरहनुको अर्थसँगै ऊभित्र धेरै प्रकारका तर्कनाहरू चलिरहेका हुन्छन्। प्रश्न र जवाफ नपाएका असन्तुष्टिहरूको प्रतीक्षापछि ऊ एक्लै बकबकाउँदै हिँड्न थालेको छ। सड़कभरि मोटर र मोटरसाइकल, सड़क पेटीमा मान्छेको घुइँचो र पसलहरू र पैताला सार्ने ठाउँदेखि रिंगटा खपेका आँखामा उसले धेरै थोक सहिरहेको छ। त्यही शहर बजारको ठूलो पसलमा उसले धेरै थरीका मान्छेको घुइँचो देख्दछ। लामा कपड़ालाई छोटा पारेर लगाएका युवतीहरू र साँच्चै छोटा लुगाहरूलाई छोटै बनाएर लगाएका किशोरीहरूको पहिरनमा कतै उनीहरूको यौवन छोपिँदै थिए र कतै देखिँदै थिए। उसको मुखबाट अचानक शब्दहरू निस्कन्छन्। शरम छाडा नखरमाउलीहरू, ऊ त्यसै क्रममा सर्टपेन्ट लागेको युवक अगाडि पुग्दछ र जे जे जान्न चाहे पनि जवाफ पाउँदैन। पुरूषका हलमा ऊ निहालेर के खोज्छ, च्यातिएको पेन्ट, लामा कपाल र कानमा मुद्रा, तैपनि उसको प्रश्न कसरी सुन्दैन। जिउ भतभत पोलेको र पसिनाले नित्रुकको लुगा भिजेको अनुभवसँगै रामप्रसादका आँखा तिरमिराउन थालेका छन्। ओठमुख सुकेका छन्। जता हेरे पनि मानिसहरूको लावा लस्कर र निशुल्क मूल्यवान वस्तुहरू बाँडेको जस्तै मानिसको भीड र त्यसभित्रको कोलाहलमा रामप्रसादले आफैलाई मूर्छित बनाउँदै बिउजाउँदै गरिरहेको छ। असाध्य तिर्खा लागेको छ। आफूले गाउँघरमा जस्तै जाबो पानी त निशुल्क होला भन्ने सोचेको उसले एक सिसी पानीको 20 रुपियाँ तिर्न नसकेर किचकिच घुटुक्क थुक निलेर घाँटी भिजाउने प्रयास गर्यो। आफ्नो ओठ चाट्यो। हो, भोलि उसलाई गाउँ फर्कने बसबाट पुग्दैन, त्यसैले ऊ तिर्खामा पानी किन्दैन र भोकमा चिउरा र दालमठ चपाउन पनि सक्दैन। त्यस घुइँचोमा आफूलाई घिसार्दै रामप्रसाद अघि बढ़िरहेको हुन्छ। एउटा दौरा सुराल र टोपी लगाएको भद्र मान्छे देखेर ऊ त्यतैतिर पुग्दछ। उसले आशा गर्यो यहाँ राष्ट्रियता होला, देश होला र देशको माया होला। त्यसैले त्यस भद्र मानिसमा आफ्नो प्रश्नहरू राख्दै गयो। तर ऊ पटक्कै बोलेन र जवाफ आउँदै आएन। उसले त्यही कुरा दोहोऱ्याएर सोध्यो, तेह्राएर सोध्यो, ऊ बोल्दै बोलेन। उसलाई खपिन सक्नु रिस उठ्यो। उसले आँखा छिम्लेर सकेसम्मको बल निकालेर त्यस भद्र मान्छेको गालामा थप्पड़ मार्दै भन्यो, भनेको जात, यो देशको संविधान कहिले बन्छ। त्यो मान्छे पूर्ववत जमिनमा डंग्राङ्ग लड्यो। रामप्रसादको हात झन्झनाएर दुख्यो। ऊ आफ्नो हात सुमसुमाउँदै फतफताउन थाल्यो। यो कुजात शहरमा ढुङ्गा र माटोले बनेका मान्छे मात्र जम्मा हुँदा रहेछन्। अहिले हामीले सुनेको कथा बाजुराम पौडेलको कथा थियो, शीर्षक कुजात शहरका मान्छेहरू। अब हामीले वाचन गर्ने कथा श्रीहरि फुयालको छ, कथाको शीर्षक कस्तो ज्योतिष। गाउँका सामन्ती र शोषकहरूले आफ्नो पुर्ख्यौली घर जग्गा हडपेपछि रामवीर रुँदै रुँदै शहर पसेको थियो। सुरु सुरुमा उसले रिक्सा चलाउने, गाडा ठेल्ने र भारी बोक्ने काम गर्न थाल्यो। दिनको 18 घण्टासम्म खटेर काम गरेपछि उसले केही रकम जम्मा गर्यो र ससानो पसल राख्यो। त्यसको 20 वर्षपछि उसले 15 लाख जति कमायो। त्यस जग्गामा एउटा सानो टहरो बनाएर बस्ने र व्यापार गर्ने उद्देश्यले उक्त जग्गाको एक ठाउँको माटो पोको पारेर ऊ ज्योतिषकोमा जोखाना हेर्न गयो। ज्योतिषले माटो लिएर जोखाना हेर्दै यो जग्गा त पिराहा रहेछ, यो जग्गामा जसले घर बनाएर बस्छ त्यो घर धनीको हप्ता दिनभित्र मृत्यु हुनेछ भनिदियो। त्यसपछि रामवीर आफ्नो डेरामा फर्कियो। उसलाई भित्रभित्रै औडाहा र छटपटी हुन थाल्यो। त्यस दिन राति उसलाई निद्रा पनि लागेन। रातभरि सोचेपछि रामवीरले एउटा उपाय निकाल्यो। भोलिपल्ट पनि फेरि दुई पोका माटो लिएर त्यही ज्योतिषकोमा पुग्यो। त्यसपछि उसले यी दुई ठाउँमध्ये कुन ठाउँमा घर बनाउन जोड्दछ हेरिदिनुहोस् त ज्योतिष बा भन्दै उसको हातको पोको दुईवटा माटो ज्योतिषलाई दियो। ज्योतिषले एउटा पोकाको माटो हेर्दै अघिल्लो दिनकै बाँकी दोहोऱ्यायो अनि अर्को पोकाको माटो हेर्दै यो ठाउँमा घर बनाउन अत्यन्त उत्तम रहेछ, यो घडेरीमा घर बनाएर बस्ने मानिस धन दौलत र ऐश्वर्यले भरिपूर्ण हुनेछ भनिदियो। त्यसपछि रामवीरलाई ज्योतिषदेखि झन रिस उठ्यो र अनि ठूलो स्वरमा उसले ए ज्योतिष बा, तपाईँ त ठग पो हुनुहुँदो रहेछ, यी दुवै पोकाको माटो मैले एक इन्च पनि यताउता नपारी एउटै ठाउँबाट निकालेर दुई पोका बनाइ ल्याएको, एउटै ठाउँको माटामा एउटा पोकाको जग्गा हेर्दा जग्गाले पिरोल्ने अर्को पोकाको जखाना हेर्दा उत्तम हुने के हो यो, ल मलाई हिजोको फी पनि फिर्ता दिनुहोस् नत्र भने राम्रो हुने छैन भन्यो। त्यसपछि थर्कमान भएर ज्योतिषले रामवीरको रुपियाँ फिर्ता दियो। रामवीर भने आक्रोशपूर्ण भावना पोख्दै आफ्नो डेरातिर लाग्यो। उसको अन्तर्हृदयले मनमा नै भन्दै थियो कस्तो ज्योतिष। अहिले हामीले सुनेको कथा श्रीहरि फुयालको कथा थियो, शीर्षक कस्तो ज्योतिष। अब हामीले वाचन गर्ने कथा रेहन रगनको छ, कथाको शीर्षक अल्छीपन। एउटा गाउँमा मोहन र राजन गरी दुईजना साथी थिए। उनीहरूले आफ्ना घरको कामकाजमा कहिले हात हालेनन्। यी दुवैको जीवनयापन कसरी हुन्छ भन्दै गाउँलेहरू अवहेलना गर्थे। तँलाई मात्र अरूकै आएर अगाउनु पर्दछ, अरूकै खाएर अगाउनु पर्दछ भन्दै उनीहरूको आमा बाबुले पनि गाली गर्थे। एक दिनको कुरा हो, उनीहरूको घरबाट एकदमै धेरै खाएर पेट फुलाएका थिए। खाना पचाउनको लागि गाउँको चौरमा गई अम्बाको रुख मुनि आराम गर्न थाले। एकछिनपछि माथिबाट केही पाकेका अम्बाहरू तल झर्न थाले र अम्बाको लोभले एक कुकुर पनि उनीहरूका सामु आयो। मोहनले राजनलाई भन्यो, ए यार तिमी मेरा यी हात निरको अम्बा टिपेर मुखमा राखिदेऊ न। राजनले भन्यो, धत लोभी कति खाने हो, मेरो मुखमा सुसु गरिरहेको कुकुरलाई भगाइदेऊ न। यो कथा रिहान खानको कथा थियो, शीर्षक अल्छीपन। अब हामीले वाचन गर्ने कथा बसन्तराज अज्ञातको छ, शीर्षक दोषीको। सञ्जिता र यशवन्तको प्रेमले तीन चार वर्ष अघिदेखि नै जरा काट्न थालेको थियो। गाडी दुर्घटनामा परेर हस्पिटलमा उनीहरूको भेट भएको हो। उमेर र मन मिल्दै गएपछि त्यहीँदेखि उनीहरूको प्रेमले जागिने मौका पायो। यसैलाई जीवन पर्यन्त जीवन्त राख्न बिहे बन्धनमा गाँसिने निर्णय गरी आफ्ना अभिभावकसँग आफ्नो प्रेम सम्बन्धको पोल खोले। यशवन्तको परिवारबाट स्वीकृत प्राप्त मिले पनि। सञ्जिताको बुबाले भने छोई खान दिएनन्। उनले आफ्नो धनसम्पत्तिको तुजुक देखाए, अलिअलि पनि तलमाथि हुन चाहेनन्। सञ्जिता पनि आफ्नो निश्चल र निश्चल प्रेमलाई चटक्कै माया मार्ने पक्षमा थिइनन्। अभिभावकलाई मनाएरै छाड्ने प्रयासमा लागिरहेन्। बार बारको प्रयास असफल भएकाले उनले धम्काउनका लागि विष पनि पिइन्। औषधि मूल्यले ठिक त भइन्, तर उनको आफ्नो मनोकामनामा भने कुनै हेरफेर हुन सकेको थिएन। ढुङ्गा बरू पग्लन्थ्यो होला, तर सञ्जिताको बुबा भने केटा पक्षभन्दा आफू धनाढ्य हुनुको तुजुक सोचले गर्दा छोरीप्रति स्नेह देखाउनुको सट्टा अझ रौद्र बन्दै गए। सञ्जिताले ती कुरा सहन सकेनन् र आफ्नो मुटु समान प्रेमीलाई माफ गर्नुहोला, मैले बाबालाई कसै गरी मनाउन सकिनँ भन्ने मोबाइलमा सन्देश पठाएर आफ्नै घरको कोठामा गलामा पासो लगाई जीवन समाप्त गरिन्। उनको आत्महत्याको बारेमा अनेक टिक्का टिप्पणीहरू भए, तर वास्तविकता भने कसैलाई थाहा थिएन। वास्तवमा सञ्जिताले भागेर भए पनि बिहे गर्न सक्थेन। उनले आफ्नो प्रेम सँगसँगै आफ्नो आमा बुबाप्रतिको कर्तव्य निभाउन खोजेकी थिइन्, तर त्यसमा कुनै नरमपन नदेखेपछि उनले यो कदम चालेकी थिइन्। यतिखेर उनको बुबाले छोरीको नाममा ट्रस्ट खोल्ने हल्ला गरिरहेको सुनिन्छ। यो कथा बसन्तराज अज्ञातको थियो, शीर्षक दोषीको। अब हामीले सुन्ने लघुकथाको शीर्षक छल। यसको कथाकार शोभा केसी हुनुहुन्छ। बिहे गर्दैछस् नि हो? अर्चनासँग प्रश्न गर्छु। पहिले खुसीले ओतप्रोत भइरहेको गाला अझै रक्तिम बनाउँदै नबोलिकन टाउको मात्र हल्लाएर हो भन्ने जानकारी दिए उसले। विनयले त आफ्नो उद्देश्य पूरा नभइकन अझै डेढ वर्ष जति बिहे गर्दिन भन्दै थियो त, तर कसरी? अर्चनाले नै वाक्य पूरा गरिदिए। उसँग कसले गर्न लाग्यो र? मलाई लिन त युएसबाट पो आउँदैछ त सपनाको राजा। फङ्रङ्ग भए। छ छ वर्षसम्म मनको राजा मानेको विनयसँग नभई युएसबाट आउने कोही अपरिचितसँग बिहे हुँदैछ भन्ने कुरा सुनेर त्यसपछि केही बोल्न सकिन, तर मेरो जिज्ञासु हेरालाई उसले बुझिसकारे। उसैले स्पष्ट पारिदिए, हेर सिलु, आजको जमानामा सङ्घर्ष गर्दै रहेकाको पछि लागेर जीवन बन्दैन। त्यही भएर मैले विनय सँगसँगै युएसएमा बसिरहेका ग्रीन कार्ड होल्डर सुभाष शर्मासँग फेसबुक मार्फत सम्बन्ध बढाइरहेकी थिएँ। अब त्यो दिन नजिक आइपुगेको छ र मेरो भाग्यले पल्टा खाँदैछ। असोजको पहिलो साता सुभाष नेपाल आउँदैछ अनि दशैं टिकाको सायदमा सिन्दूर पोते लगाइदिए। आफ्नो बनाई मलाई सँगै रहिजानेछ। उसका बारेमा सबै कुरा बुझेकी छस् र यत्रो निर्णय नै लाएकी तैँले? अचम्म मानेर म सोध्छु। घर पाँच थर, तीन दाजुभाइ माइलो छोरा हो, बाबा हुनुहुन्न, आमा हुनुहुन्छ, जेठा छोरासँग उहाँ पहाड़ घरमै बस्नुहुन्छ। कान्छु भाइ तीन वर्षदेखि दुबईमा काम गरिरहेको छ रे, उसका बारेमा यति जानकारी भए पुगिहाल्यो नि। अर्चनाको बच्चा जस्तो कुरा सुनेर दिक्क भइसकेकीले अरू कुरा सुन्ने मन लागेन र उसको घरबाट फर्किएँ। साँच्चै नै असोजको पहिलो साता सुभाष शर्मा नेपाल आयो र अर्चनाले भने जस्तै टिकाकै साइतमा बिहे भयो। केही दिनको दौडधुपपछि सुभाष कागजपत्र मिलाई अर्चनालाई लिएर युएसए उडेको बताइयो। दसैँ मनाउन सबै काठमाडौँबाट आफ्नो घर गएको बेलामा अपरजट भएको थियो त्यो विवाह, तसर्थ धेरैले चालै पाएनन् अर्चनाले कोसँग विवाह गरेर कहाँ गई भनेर। तिहार सकेर काठमाडौँ फर्किँदा उसको आमा बाबु दाजु भाउजू सबै दङ्ग परेर छोरीलाई अन्माएर अमेरिका पठाएको खबर सुनाएकाले पत्याएर सबै दङ्ग परेका थिए। समयको चक्र घुम्दै रह्यो। 3 वर्ष बित्यो। घरकाहरूले पनि अमेरिका गएपछि हामीलाई के सम्झिन्थ्यो र भनेर दुःख मनाउ गर्न थाले, किनभने बिहे गरेर गएपछि अर्चना सम्पर्कमै आएकी थिइन र उसको कुनै अत्तोपत्तो पनि थिएन। यसैबीच पत्रकारिताको कोर्स पूरा गरेर म चाहिँ एउटा राष्ट्रिय पत्रिकामा काम गर्ने भइसकेकी थिएँ। त्यसै सिलसिलामा आज म मुम्बईबाट उद्धार गरी ल्याइएका 17 नेपाली चेलीबारे जानकारी दिन माइती नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निम्ति आइएकी थिएँ। आँखा थिर्मिर आए, मुटु जोड जोडले धड्किन थाल्यो। मुन्टो निहुराएर बसिरहेका 17 बीचमा अर्चनालाई देखेर कुनै बेला कलेजमा हलचल मचाउने सुन्दरता र चञ्चलता सबै उसबाट हराइसकेको थियो। न त कसिलो र रसिलो शरीर नै थियो, थियो त केवल हाडछालाको प्रतिमूर्ति मात्र। म त्यस बेला झनाबाग पाएँ जति बेला उसका बारेमा जानकारी सुनाइयो। कुख्यात दलाल र तस्करले आफूलाई अमेरिकाको ग्रीन कार्ड होल्डर भन्दै फेसबुक मार्फत युवतीहरूका भावनासँग खेलवाड गर्दै झुक्क्याएर धेरैलाई मुम्बई पुर्याएर बिक्री गरिसकेको रहेछ। त्यो तस्कर र मानव दलालले बिहेको नाटक गरी मुम्बई पुर्याइएकी अर्चना 11 चेली रहेछ। दुःखको कुरा, उसलाई त एचआईभी एड्सले समेत गाँजिसकेको रहेछ। यो कथा शोभा केसीको कथा थियो। कथाको शीर्षक छल। अब हामीले वाचन गर्ने कथा उर्मिला कोइराला आँसुको छ। शीर्षक प्रेम। बाल्यकालदेखिकै सबभन्दा प्यारी साथी दिपा र म एकअर्काको आन्द्रा बुढीसम्म नै परिचित थियौं। स्कूलदेखि कलेजसम्म नै सँगै पढेका हामी, चाय पानी पँदेरो घाँस दाउरा जाँदा होस् या घुमघाम तथा किनमेल गर्न जाँदा नै किन नहोस्, कहिले छुट्टिनथ्यौं। गाउँमै साथीको बिहे थियो। आँसी छुट्टा गर्दा गर्दै एकजन्तीका आँखामा मेरो आँखा टोकिन पुगेछ। दिनभर लुकी लुकी हेर्ने प्रक्रिया पश्चात छुट्टिने बेलामा हामीले परिचय साटासाट गर्यौं। राजुले आफ्नो मोबाइल नम्बर दिए तर मसँग मोबाइल थिएन, त्यसैले दिपाको नम्बर दिए। उनी बारम्बार फोन गरिरहन्थे, बेला बखत कुराकानी भइरहन्थ्यो। कुराकानी हुन नपाउँदा दिपा दौडदै म कहाँ खबर बोकेर आइपुग्थे। कुराकानी प्रेममा परिणत भयो। राजुले भेट्न बोलाउँदा म सधैँ दिपालाई पनि सँगै लैजान्थे। हाम्रो प्रेम झन्झन जाँगिँदै गयो र यो दिपाले मेरो खबर राजुसम्म र राजुको खबर मसम्म पुर्याउनाले सम्भव भएको थियो। अचानक एक दिन दिपा गायब भई। गाउँमा दिपाले भागेर प्रेम विवाह गरेको हल्ला एक कान दुई कान हुँदै मैदान भयो। तर म भने अचम्ममा थिएँ कि मसँग समेत कहिले आफ्नो प्रेम प्रसङ्ग नबताएकी दिपाले कसरी र कोसँग प्रेम विवाह गरी। एकातिर दिपा हराउनाले मेरो राजुको खबर आउने बाटो बन्द भएको पीर थियो भने अर्कोतिर दिपाका बाबामा ममाथि आशंका बर्साउँदै कहाँ गई मेरी छोरी, कोसँग गई, तँलाई थाहा नभएर कसलाई हुन्छ जस्ता प्रश्नले झम्टाउँदै थिए। केही समयपछि दिपाको पत्ता लाग्यो र परिवारले स्वीकार्यो पनि। पहिलोचोटि माइती आउँदा दिपा साडीमा सिँगारिएर आफ्नो श्रीमानको हात समातेर आउँदै गरेको परैबाट देखे। तर जति जति उनीहरू मेरो नजिक आइपुगे त्यति त्यति नै मलाई आकाशले थिचे झैं र धरती भासिए झैं भान हुँदै गयो, किनकि दिपाले हात समाएर लिएर आएको लोग्ने मान्छे त उही राजु रहेछ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक प्रेम थियो। यसको कथाकार उर्मिला कोइराला आँसु हुनुहुन्थ्यो। हामी लघु कथाको क्रममा छौं। अब हामीले सुन्ने कथा दिनमान गुर्मछानको कथा छ। शीर्षक अधिकार। सुमन घरको बरण्डामा झोक्राएर बसिरहेको थियो। उसलाई चारैतिरबाट महिलाहरूले घेरेका थिए। सबै महिला अधिकारका कुरा छाड्दै थिए। यसरी श्रीमतीलाई हातपात गर्न पाइँदैन, नारी अब अपहेलित भएर बस्न सक्दैनन्, महिलाको अधिकार पनि छ। सुमनलाई महिलाहरूले एक एक गर्दै भनिरहेका थिए। ऊ चुपचाप सुनिरहेको थियो। उनीहरू सुमनलाई कारवाही गर्न पनि पछि नपर्ने भन्दै थिए। उसको श्रीमती पनि आफूले कुटपिट सहनु परेकोमा गुनासो पोख्दै थिइन्। उनी भन्दै थिइन्, यी हेर्नुहोस् त, मेरो हातभरि चोट लागेको, कुट्नुको पनि हद हुन्छ नि। यी सबै महिलाहरू सुमनकी श्रीमतीको चोट हेरेर सुमनलाई ठूल्ठूला आँखाले तर्दै थिए, कोही कराउँदै थिए। सुमन भने श्रीमतीलाई हातपात गरेकोमा पछुतो मानिरहेको पनि थियो। त्योभन्दा बढी उसलाई आफ्नो आमाको चिन्ता बढी लागेको थियो, किनकि सुमनकी आमालाई उसकी श्रीमतीले तथानाम भन्दै जगल्ट्याउँदै कुटेकी थिइन्। आफ्नो आमालाई आफ्नै अघि कुटेको देख्न नसकेर सुमनले श्रीमतीलाई कुटेको थियो। बाहिर महिला अधिकार कर्मीहरू सुमनलाई कराउँदै थिए भने सुमनको मन भने भित्र ओछ्यानमा थला परेकी आमालाई सम्झिँदै आँखा रसाइरहेका थिए। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा दिनमान गुर्मछानको अधिकार कथा हो। यो लघुकथाको वाचन सँगसँगै अब आजको लागि श्रुति सम्वेकबाट हामीले विदा हुने बेला भइसकेको छ। हामीले आज सुनाएका सबै लघुकथाहरू साहित्यिक मासिक सुलेखको लघुकथा अङ्कबाट लिएका थियौं। हवस् त, आजको लागि श्रुति सम्वेक यहीँ पूरा हुन्छ। अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। शुभरात्री।